नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौँ कार्यक्रम युवा संसारमा। श्रोता साथी, तपाईँलाई स्वागत गर्दैछौँ आज यो बिहानी पखमा, किनकि यो 9 बजेको समयमा हामीले स्वागत गर्दैछौँ तपाईँलाई। कार्यक्रम चाहिँ सदा तपाईँलाई हामी स्वागत गर्ने गर्दैथ्यौँ 1 देखि 2 बजेसम्म आइतबार, तर आज भने हामी 3 जना आइसकेका छौँ। म लोकसफल, त्यसै गरेर सहकर्मी साथी देवी अनि सीता हामी आइसकेका छौँ। यो कार्यक्रम युवा संसारमा आज हामी विशेष गरेर के सुनाउनेछौँ, कस्ता कुरा सुनाउँछौँ भन्ने त हामी जानकारी दिने नै छौँ।
अनि आजको कार्यक्रममा हामी के बजाउनेछौँ भन्ने बारेमा भन्न गइरहेछु। पहिलो हाम्रो राईको छ 2 इन्टरभ्यू, अनि गीत सङ्गीतहरू अनि कम्युनिटी एनाउन्समेन्ट राईका छन्।
हजुर, यो त छँदैछ, हामी एनाउन्समेन्ट दिन्छौँ। र हामी कार्यक्रम, तपाईँले कार्यक्रम पक्कै पनि युवा संसारमा चाहिँ वेबसाइटमा गएर सुन्दै हुनुहुन्छ भन्ने हामीलाई विश्वास लागेको छ।
मलाई लाग्दैछ हाम्रो साथीहरू धेरै कन्फ्युज हुनुहुन्छ होला, किनभने अब धेरै छ हाम्रो एक्सेस हुने होइन सुन्नको लागि। अब हाम्रो युवा संसारको पेजै छ www.yuvasansar.com, अनि फेसबुकमा पनि गएर सुन्न सक्नुहुन्छ हाम्रो साथीहरूले, हामीले त्यहाँ अपलोड गरेको हुन्छौँ। अनि उता आइपिए जर्नलमा पनि सुन्न सक्नुहुनेछ। अनि लाइभ सुन्न चाहनुहुन्छ भने www.redwire.edu.au मा पनि सुन्न सक्नुहुनेछ।
श्रोताहरू, सीता अलिकति कन्फ्युज भएर लाग्यो, आज बिहानको समयमा जाडोले होला, सीता अलिकति ओठ कमाएर श्रोताहरूलाई हाम्रो वेबसाइटको पनि अलिकति रङ एड्रेस दिइरहेछ। श्रोताहरू कन्फ्युज नहुनु होला, यो www.redio.adelaide.edu.au र हामीलाई फुर्सदको समय तपाईँले ipjournal.com र हाम्रो स्वयंको वेबसाइट युवासंसार.com र आइट्युन्समा पनि सोझै सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा सीताले भनिहालेन्, आज हामी निकै गहन विषयहरू लिएर आएका छौँ, इन्टरभ्यूहरू बजाउनेछौँ। र हामी आज को हुन् त जुलेन असान्ज, र जुलेन असान्जबारे अहिले संसारमा के भइरहेको छ भन्ने विषयमा पनि तपाईँहरूलाई जानकारी दिनेछौँ।
र कार्यक्रम हामी सुरुवात गर्छौँ आज बिहानी पखो भएर चाहिँ हामी एउटा बिहानीमा भन्ने बोलको गीत चाहिँ हामी सुनाउँदैछौँ। यो चाहिँ रामकृष्ण ढकालले गाउनु भएको गीत छ, बिहानी उठ्ने बित्तिकै नेपाल देख्न पाइयोस् भन्ने छ। हामी अब यो गीत सँगसँगै सोध्छौँ, कहिले भुटान देख्न पाइयोस् त हामी अस्ट्रेलियामा छौँ, अस्ट्रेलिया पनि देख्न पाइयोस् भन्ने पनि सोध्छौँ। र यो गीत चाहिँ हामी श्रोतालाई राख्दैछौँ।
सगर्व भन्न पा स्वर्गमा पुगौ मलाई छैन चाहना मरेर स्वर्ग
हजुर बिहानै उठ्ने बित्तिकै नेपाललाई देख्न पाइयोस् रामकृष्ण ढकालको स्वरमा रहेको हामीले गीत सुन्यौँ. अब कार्यक्रममा पालो भएको छ युवा गतिविधि मेरो सहकर्मी साथी लोक र देवीको साथमा.
युवा गतिविधि म सुरु गर्दैछु. घाना सरकारले विद्यार्थीहरूलाई विज्ञान तथा सूचना प्रविधि लगाव बढाउन आर्थिक सहयोग गर्ने घोषणा गरेको छ. त्यहाँको सरकारले युवा तथा विद्यार्थीलाई विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा लाग्न प्रेरणा दिने हेतुले युवा क्याम्प आयोजना गरेको छ. गत साता भएको यस्तै एउटा क्याम्पमा देशभरका झन्डै 650 युवाले भाग लिएका थिए. यस्ता क्याम्प मार्फत घाना सरकारले युवाहरूलाई आपसमा व्यावसायिक र व्यक्तिगत सम्बन्ध विस्तार गर्न पनि प्रेरित गरेको छ.
एप्पलको आइपड र आइफोन किन्न एक चिनिया युवाले आफ्नो किडनी बेचेपछि 5 मानिसहरू उक्त घटनामा तानिएका छन्। 1,900 पाउन्ड स्टर्लिङमा आफ्नो किडनी बेचेका 17 वर्ष युवाको अपरेशनपछि मृत्यु भएको थियो. प्रहरीले युवाको किडनी झिक्ने चिकित्सक सहितको मानिसहरूलाई अनुसन्धानमा लिएको हो. छोराले आइप्याड र आइफोनका लागि कसरी पैसा हात पारे भन्ने शंका आमाले गरेकी थिइन्. युवकको मृत्युपछि आमाले नै घटनालाई बाहिर ल्याएकी हुन्. युवकले आइप्याडका लागि आफैले किडनी बेच्ने प्रस्ताव गरेको हुनाका स्थानीय पत्रिकाले जनाएका छन्. एप्पलका उत्पादनहरू चीनमा ज्यादै महँगो ग्याजेटमा पर्छन् तर यसका उत्पादन सस्ता छैनन्. डेली मेलका अनुसार चीनमा खर्च जुटाउन किडनी लगायतका अङ्ग बेच्ने चलन हत्तै बढेको छ.
नवनिर्वाचित भारतीय राष्ट्रपति प्रणब मुखर्जीले आर्थिक प्रगतिले युवाको भावना सम्बोधन नगरे उनीहरूलाई सम्हाल्न गाह्रो हुने बताए. स्वतन्त्र दिवसको अवसरमा दिएको सन्देशमा उनले भनेका छन् यस्ता गतिविधि बढेमा प्रजातान्त्रिक प्रणालीमा माथि हमला बोल्नेहरूको लागि बाटो सहज हुनेछ.
अस्ट्रेलियाको ह्युमन राइट्स कमिसनले अस्ट्रेलियन क्यापिटल टेरिटोरी सरकारले युवा न्याय प्रणालीमा व्यापक परिवर्तन ल्याउन अघि सारेको योजनाको स्वागत गरेको छ। योजना अन्तर्गत सरकारले युवाहरूले गर्ने कानून उल्लङ्घनका घटनामा कमी ल्याउन व्यापक कार्यक्रमहरू सञ्चालन गर्नेछ। यो कार्यक्रम अबको एक दशक लागू हुनेछन्। युथ जस्टिस इम्प्लिमेन्टेसन टास्क फोर्सले एक वर्ष लगाएर अध्ययनपछि दिएको सुझावका आधारमा सरकारले यो नयाँ योजना ल्याएको हो। टास्क फोर्सले नयाँ प्रणाली शिक्षा, स्वास्थ्य र सामाजिक जस्ता सबै सरकारी अङ्गबीच राम्रो समन्वय हुनुपर्ने पनि सुझाव दिएको छ।
क्यानाडामा प्रकाशित भएको एक नयाँ अध्ययन अनुसार त्यहाँका अरू युवा भन्दा आदिवासी युवाहरू दुई गुणा बढी दुर्घटनामा पर्ने गर्दछन्। 2001-2002 र 2005-2006 भएका दुर्घटनामा परेर अस्पताल भर्ना भएका 1,17,605 युवा मध्ये अधिकांश 19 वर्ष मुनिका आदिवासी युवा भएको भेटिएको छ। अरू समुदायका युवा कार दुर्घटनामा बढी परेको पाइएको छ भने आदिवासी युवाहरूको दुर्घटनाका कारण भने आगो, वातावरणीय असरहरू, खोला वा पानीमा डुब्ने जस्ता रहेका छन्। यस्ता घटनामा केटाहरू बढी परेको भेटिएको छ। श्रोताहरू, अहिले हामी प्रस्तुत गर्दैछौँ संसारभर भएका युवा सम्बन्धी गतिविधिहरू, युवा गतिविधि आजको कार्यक्रममा। हामी युवा संसार रेडियो एडलेटको कार्यक्रमबाट बोलिरहेका छौँ। आज हामीले थोरै समय परिवर्तन गरेका छौँ। श्रोताहरू, तपाईँलाई असमर्थ परे हामी क्षमा प्रार्थी छौँ। आजको कार्यक्रम 9-10 बजेसम्म रहेको छ भने आज 1-2 बजेसम्म तपाईँहरू आज कार्यक्रम आउने छैन। तपाईँहरू चिन्ता नमान्नुहोला, सुन्न भ्याउनु भएन, लाइभ सुन्न भ्याउनु भएन भने यो कार्यक्रम सोझै युवासंसार.com, ipsjournal.com र iTunesमा अपलोड हुनेछ। तपाईँहरूले सुनेर हामीलाई प्रतिक्रिया दिनुहोला। हामी आजको कार्यक्रममा स्टुडियोमा छौँ देवी पोखरेल, लोक सफल र सीता।
मलाई लाग्छ हाम्रो साथीहरू चिया खाँदै हामीले सुनिरहनु भएको छ होला, बिहानै भएर न्यानो
चियाको चुस्कीसँगै यो मजा अर्कै फाल्टै छ। तर श्रोताले के चाहिँ यहाँ ध्यान दिनुपर्ने हुन्छ भने अर्को हप्ता भने हामी निरन्तर त्यही समयमा फेरि आउनेछौँ, मतलब 1-2 बजे नै आउनेछौँ। त अर्को हप्ता त
हामीले जति सक्दो श्रोताहरूलाई जानकारी दिने कोसिस गरेका छौँ। हामीले गतको हप्ताको कार्यक्रममा पनि हामी आजको कार्यक्रम 9-10 बजेसम्म प्रसारण गर्छौँ भनेर हामीले जानकारी गराएका थियौँ भने हाम्रो सोसियल मिडिया छ फेसबुक मार्फत पनि हामीले श्रोताहरूलाई दुईचोटि जति चाहिँ हामीले पोस्ट गरेर जानकारी गराइदिएको छौँ। श्रोताहरू, तपाईँलाई असक्षम त परेन होला। श्रोताहरू, तपाईँलाई हामी माफी चाहन्छौँ।
अनि इनकेस साथीले मिस गर्नु भयो भने हाम्रो वेबसाइटमा गएर नै सुन्न सक्नुहुन्छ।
एक्ज्याक्टली, श्रोताहरू हामीलाई सुन्न चाहिँ नबिर्सिनु होला है।
र भने के गीतै लाग्ने कोसिस गरे जस्तो लाग्छ।
आजको कार्यक्रम यदि सुन्दै हुनुहुन्छ भने तपाईँहरू छोडेर पक्कै पनि कतै पनि नजानु होला। आज हामी कार्यक्रममा निकै गहन विषयवस्तुहरू प्रस्तुत गर्दैछौँ। दुईटा इन्टरभ्यू छन्, निकै गहन इन्टरभ्यू छन्, र हामी अहिले संसारमा भइरहेको जुलियन असान्ज जो यो विकिलिक्सका फाउन्डर छन्, उहाँको विषयमा चलेको चर्चाका बारेमा पनि आजको कार्यक्रममा हामी जानकारी गराउनेछौँ।
र अहिले भने कार्यक्रममा राख्दैछौँ एउटा गीत, जुन गीत रहेको छ तिम्रो मन बोलको गीत। तिम्रो मन भाँचियो, कसको मन कसरी भाँचियो भन्ने सवालमा त हामी बुझ्नेछौँ। र यो गीतको गीत चाहिँ गाएको छ सुदन गैरेले।
तिम्रो मन भाँचियो कसरी, मेरो यार छुट्यो भन कसरी, तिम्रो मनबाट हराए म कसरी, तिमीलाई आएन
कार्यक्रम युवा संसारमा तपाईँलाई फेरि पनि स्वागत छ. तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अरुले अन डिजिटल रेडियो अनलाइन एन्ड 101.5 एफएममा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम युवा संसार. र युवा संसारमा हामीले अघि नै कुरा गरे अनुसार हामी केही अन्तर्वार्ता पनि सुनाउनेछौँ र केही अरू विषयवस्तुहरू छन् जुन विषयवस्तु चाहिँ अति नै महत्त्वपूर्ण र अति नै जानकारीमूलक विषयवस्तुहरू छन् भन्ने हामीले कुरा गरेका थियौँ. र अहिले भने हामी एउटा इन्टरभ्यू तपाईँलाई सुनाउन जाँदैछौँ. यो चाहिँ हाम्रो सहकर्मी साथी भनौँ, एकजना रेडियो कर्मी, उहाँ अलबोरीमा हुनुहुन्छ, न्यू साउथ वेल्स अलबोरीमा हुनुहुन्छ. हाम्रो तेजु आजी हुनुहुन्छ, तेजु चौहान हुनुहुन्छ उहाँ अलबोरीमा. उहाँले लिनुभएको इन्टरभ्यू सम्बन्धमा हामी के कस्तो छ भन्ने सम्बन्ध अझ प्रष्टजी देवीले जानकारी दिनेछ. यो सम्बन्ध अझ जानकारी दिनु देवी.
श्रोताहरू, हामी यो अहिले प्रस्तुत गर्न गइरहेको इन्टरभ्यू भनेको एकजना सानी बहिनी तारा सापकोटा हुनुहुन्छ, ओभ्री उडुङ्गामा बस्ने. उहाँले भर्खरै रेड कार्पेट यङ केयरस अवार्ड भन्ने अवार्ड पाउनुभएको छ. त्यस विषयमा रहेर तेजु चौहान, तेजु प्रकाशले तयार गर्नुभएको इन्टरभ्यू हामी प्रस्तुत गर्नेछौँ. र बहिनीको कुरा गर्दाखेरि उहाँ धेरै सङ्घर्षशील, धेरै कमिटीमा आबद्ध सानी बहिनी, कक्षा 9 मात्रै पढिरहेकी बहिनी. उहाँले जीवन अस्ट्रेलिया आएर कति सङ्घर्षमय भयो र उहाँको पारिवारिक भूमिका कस्तो रहेको छ, पारिवारिक भूमिका मात्रै नभएर स्कुलमा कस्तो भूमिका रहेको छ, त्यो विषयमा रहेर तयार गर्नुभएको छ हाम्रा सहयोगी साथी, हाम्रा सहकर्मी नै भन्छु किनभने उहाँ रेडियो कर्मी नै हुनुहुन्छ. तेजु प्रकाशले तयार गर्नुभएको यो इन्टरभ्यू रहेको छ, हामी श्रोताहरूको लागि प्रस्तुत गर्दैछौँ.
नमस्कार, म तेजु प्रकाश, आजको युवा संसार कार्यक्रममा एक युवा प्रतिभाका साथ उपस्थित भइसकेको छु. भुटानी शरणार्थी शिविरमा जन्मेर सङ्घर्षपूर्ण जीवन बिताएकी यी युवा अस्ट्रेलियामा पुनर्वासका क्रममा करिब 3 वर्ष अघि भिक्टोरियाको वोदोङ्गामा बस्दै आउनु भएको छ. नयाँ मुलुकमा नयाँ जन्म पाएको अनुभव सुनाउने यी युवा यति कलिलो उमेरमा पाएको सफलता, दृढता र आत्मविश्वास र सङ्घर्षका कथा सुनाउन यहाँ हामीसित उपस्थित हुनुहुन्छ. हाल वोदोङ्गा मिडल इयर्स कलेजमा कक्षा 9 अध्ययनरत हुनुहुन्छ. आउनुहोस्, 3 वर्षको छोटो अवधिमा यी युवाले पाएको सफलताको बारेमा कुराकानी गरौँ. ताराजी, तपाईँलाई युवा संसार कार्यक्रममा स्वागत छ.
थ्याङ्क यू.
तपाईँको आफ्नो छोटकरीमा आफ्नो परिचय दिनुहोस् न.
नमस्ते, म थारा सापकोटा भिक्टोरियाको उडिङ्गाबाट बोल्दैछु. बुद्धनी शरणार्थी क्याम्पको लागि 1 जन्मेर 12 वर्षको उमेरमा करिब 3 वर्ष अघि अस्ट्रेलिया आएको हो. अहिले म उडिङ्गा मिडल इयर कलेजमा पढ्दैछु, 9 कक्षामा.
तपाईँ 3 वर्ष अघि अस्ट्रेलिया आउनुभयो, बताइदिनुहोस् न तपाईँको सुरुको अनुभव कस्तो थियो. एक युवा हुनुहुन्छ र नयाँ परिवेश, नयाँ देश, नयाँ परिवेश, तपाईँ आफू युवा भएको नाताले कस्तो खालको अनुभव भयो?
रिफ्युजी क्याम्पदेखि अस्ट्रेलिया आउँदा सबै कुरा अर्कै भएको थियो. धेरै खुसी लागेको थियो, तर मेरो फ्यामिलीलाई एकदम च्यालेन्जिङ लाइफ थियो.
कुन हिसाबले चाहिँ च्यालेन्जिङ थियो, के भनिदिनुहोस् न त्यस बारेमा.
हजुर, घरमा ठुलो भनेको म मात्रै थिएँ परिवारबाट. अनि म 12 वर्षको थिएँ. आमा बाबा इङ्ग्लिसहरू बुझ्नुहुन्नथ्यो, सबै कुरामा मैले हेल्प गर्नु पर्थ्यो. भाइ पनि सानै थियो.
पहिला 12 वर्षको उमेरमा अस्ट्रेलिया आउनुभयो र स्कुल सुरु गर्नुभयो. तपाईँले स्कुल सुरु गर्नुभएको के अनुभव भनिदिनुहोस् न, कस्तो थियो?
स्कुल गर्दाखेरि एकदमै गाह्रो थियो. मेरो क्लास नलिनले मैले स्कुलमा भाइलाई हेल्प गर्नु पर्थ्यो, त्यति बुझ्दैन. अनि मेरो क्लास छोडेर गएर भाइलाई इन्टरप्रेटर गरिदिनु पर्थ्यो, बुझाइदिनु पर्थ्यो.
भनेपछि तपाईँले वोदोङ्गा प्राइमेरी स्कुलमा पढाइ सुरु गर्नुभयो र भाइ, तपाईँ र तपाईँको भाइ चाहिँ सँगसँगै
एउटै.
हजुर हजुर. स्कुलको आफ्नो अनुभव सङ्घर्षपूर्ण र तपाईँको पारिवारिक जीवन पनि केही सङ्घर्षपूर्ण थियो भनेर बताउनु भयो. विशेष गरी तपाईँले परिवारमा चाहिँ कुन प्रकारको चाहिँ तपाईँको कस्तो भूमिका छ?
परिवारमा मैले सबै थियो गर्नुपर्छ, लाइक सेन्टरिङ जाने हुने, फर्महरू बुझाउने, क्यारिङ फर फ्यामिली. मेरो बाबाको क्रोनिक इलनेस छ अनि भाइको लर्निङ डिसेबिलिटी छ. मैले सबै कुरा हेल्प गर्नुपर्छ. हस्पिटल जाने, एपोइन्टमेन्ट बनाउने, बाबालाई लिएर जानेदेखि सेन्ट्रलिङहरू इन्टरप्रेटर गरिदिने.
विशेष त तपाईँको बाबाको चाहिँ ढाड दुख्ने एकदम क्रोनिक बिराम छ भन्दै हुनुहुन्थ्यो होइन, र त्यो हिसाबले पनि तपाईँले बाबालाई, बाबाको अपोइन्टमेन्ट मिलाउनेदेखि लगेर एक प्रकारले भन्ने हो भने पोइन्ट अफ कन्ट्याक्ट हुनुहुन्छ परिवारको। हजुर हजुर। अनि त्यसपछि भाइको चाहिँ लर्निङ डिसेबिलिटी भएको कारणले चाहिँ तपाईँले थप आफ्नो आफ्नो समय कटाएर थप समय दिएर भाइलाई चाहिँ पढ्नेदेखि लगेर पारिवारिक कामहरूमा पनि सहयोग गर्नुपर्ने हुन्छ। हजुर। र विशेष त तपाईँ आजको विषयवस्तुमा जाँदाखेरि तपाईँले रेड कार्पेट यङ केयरर्स अवार्ड पाउनु भएको छ। विशेष त आजको विषयवस्तुमा जाँदाखेरि तपाईँलाई के कारणले चाहिँ यो अवार्ड पाएँ होला, कसरी मूल्याङ्कन गरियो र पाइयो तपाईँले पाउनुभयो भन्ने कुरामा जाँदैछु। तर त्योभन्दा अगाडि विस्तृत प्रक्रियामा भनिदिनुहोस् न, कतिजना प्रतियोगी हुनुहुन्थ्यो, कतिवटा क्याटेगोरी थियो?
10 क्याटेगोरी थियो यो मैले जितेको अवार्डमा। यसमा 87 नोमिनेसन गरेका मान्छेहरू थिए। नोमिनेसन मलाई मेरो स्कुलको टिचर र भाइहरूले गरिदिनु भएको हो। यस पछाडि मेरो इन्टरभ्यूहरू लिएको थियो।
विशेष गरी तपाईँले तपाईँको चाहिँ अरूलाई हेरचाह गर्ने, अरूको समस्यामा चाहिँ आफू सामेल हुने यस प्रकारको चाहिँ तपाईँको क्वालिटीले गर्दा चाहिँ तपाईँलाई यो अवार्डमा छानिएको भनिन्छ। र विशेष विशेष त पारिवारिक समस्या पारिवारिक रूपमा कसरी सहयोग गर्नुभयो भन्ने कुरा अघि गरिसक्नुभयो भने तपाईँको स्कुलमा चाहिँ एक विद्यार्थीको रूपमा चाहिँ स्कुलमा तपाईँको कस्तो भूमिका छ र के गर्नुहुन्छ त्यो छोटकरीमा भनिदिनुहोस् न।
हजुर, स्कुलमा जति पनि डिसएबिलिटी भएको पिपलहरू हुन्छन्, स्टुडेन्ट हुन्छन्, तिनीहरूलाई चाहिँ म हेल्प गर्छु। भन्नाले कोही बेला उनीहरू लोनलेस फिल गरेर एक्लै बसिरहेका हुन्छन्, त्यतिखेर गएर उनीहरूसँग बोलिदिने हुने लिएर पढाइमा उनीहरूको पढाइमा पनि हेल्प गर्छु।
र डिसेबिलिटी भएको बच्चाहरू बच्चाहरूलाई सहयोग गर्नुहुन्छ।
हजुर।
त्यस्तै अरू अरू क्रियाकलापमा पनि तपाईँको सहभागिता अरू विद्यार्थीहरू भन्दा भिन्न छ, त्यसमा के प्रश्न पार्दिनुहोस् न।
जति पनि यो अस्ट्रेलियाको हुँदा बोल्ने ठाउँमा होमलेस पिपल घरहरू केही नभएको मान्छेहरू बस्छन्, तिनीहरूको हाम्रो स्कुलमा एउटा संस्था छ, त्यसले चाहिँ तिनीहरूलाई हेर्छ र त्यसले खानाहरू पकाउनु भयो लगेर दिनु यस्तो गर्छ। म त्यहाँ पनि भोलिन्टियर काम गर्छु।
हरेक बुधबार
हरेक बुधबार हामी होमलेस पिपल हुनाले घर नभएको मान्छेहरूलाई खाना पकाउने लगेर दिने काम गर्छौँ।
त्यसका साथसाथै तपाईँ विभिन्न प्रकारको डोनेसनहरूमा पनि?
हजुर, म फन्ड राइजिङहरू गर्छु। कसरी भन्दा फन्ड राइजिङ हाम्रो मल्टिकल्चर डेहरू हुन्छ, त्यसमा हामीले डिफ्रेन्ट टाइप्सको फुडहरू बनाएर लगेर बेचेर यस्तो डान्सहरू गरेर हेना हातमा मेहन्दीहरू लगाइदिएर पैसा उठाएर चाहिँ हामी त्यो क्यान्सर भएको पिपल जो चाहिँ आफ्नो कोही छैन आफै उपचार गर्ने नसक्नेहरूलाई लगेर दिन्छौँ।
तपाईँले पहिला पनि भन्दै हुनुहुन्थ्यो कि हस्पिटलमा डिसेबिलिटी स्कुलहरूमा त्यहाँ पनि लगेर दिनुभएको अनुभव छ।
हजुर।
त्यसै गरी तपाईँको एक भिन्न अनुभव छ कि विशेष त तपाईँ म्युजिक एउटा कन्सर्ट ब्यान्ड छ तपाईँ आफ्नो र हो, त्यसको बारेमा पनि केही प्रश्न पारिदिनुहोस् न, केही कुरा भनिदिनुहोस् न।
हजुर, हाम्रो स्कुलमा कन्सर्ट ब्यान्ड छ, त्यो कन्सर्ट ब्यान्डमा म क्लारिनेट खेल्छु, म पनि पारा ब्यान्डको स्टुडेन्ट हो। त्यसबाट चाहिँ हामी डिफ्रेन्ट डिफ्रेन्ट स्कुल उति भयो अरू होटेल उति उतातिर गएर हाम्रो म्युजिक ब्यान्डबाट म्युजिकहरू खेल्छौँ, त्यो उठीको पैसा पनि हामी स्कुललाई नै सहयोग गर्छौँ। हामी लास्ट इयर सिडनी गएको थियौँ त्यो खेल्नु र हामीले 5 दिनमा 5-6 स्कुलमा पर्फर्मेन्स गऱ्यौँ होला। स्कुललाई भयो केही म्युजिकल इन्स्ट्रुमेन्टहरू किन्न भयो यसमा हेल्प हुन्छ
र विभिन्न सामाजिक सेवामा त्यो प्रयोग गर्नु बुझ्ने समाजमा अरू अरू तपाईँको सहभागिता पनि छ। त्यो पछि आज विशेष त तपाईँको अवार्डको बारेमा केन्द्रित हुँदैछौँ। तपाईँले चाहिँ यो शरणार्थी शिविरदेखि आएर यो रेड कार्पेट अवार्डसम्म पुग्नुभयो र यो अवार्ड जित्नुभयो, अगस्त 4 जतिखेर चाहिँ यो घोषणा गरियो, यो अवार्डको घोषणा गरियो, त्यतिखेर तपाईँलाई कस्तो अनुभव भयो?
धेरै ह्याप्पी लागेको थियो अवार्ड जितेकोमा। त्यतिखेर लाग्यो कि केही कुरा गर्यो भने अवश्य त्यसको केही न केही सक्सेस हुँदै रहेछ भनेर।
सबभन्दा अगाडि के तपाईँलाई थाहा थियो कि म यो अवार्ड जित्दैछु भनेर?
थाहा थिएन, किनभने त्यत्रो 98 क्याटेगोरीहरू थियो, 98 नोमिनेसनहरू गरिएको थियो, त्यत्रो पिपलमा कहिले जित्ने केही थाहै थिएन।
एउटा बुझ्ने समुदायबाट एक युवाले यत्रो पुरस्कार पाउँदाखेरि हाम्रो सम्पूर्ण बुझ्ने समुदायको नै ठुलो सफलताको रूपमा हामीले लिएको छौँ। र तपाईँलाई के लाग्छ, के मेसेज दिन चाहनुहुन्छ युवाहरूलाई र के भन्न चाहनुहुन्छ?
जहिले पनि जे कुरा गर्नुहुन्छ त्यही केही पाउँछु भनेर पाउँछु अनि मात्रै गर्छु भन्ने सोच राखेर नगर्नुहोला। तपाईँले गरेको हरेक कुरा गर्नुहुन्छ, हरेक राम्रो कुरा गर्नुहुन्छ, त्यही एउटा त्यो एउटा भ्यालुएबल थिङ हुन्छ लाइफमा। र किप ट्राइङ, जहिले पनि कोसिस गर्नुहोला केही राम्रो कुरा गर्ने, आफूमै विश्वास राख्नुहोला, आफ्नो विश्वास कहिल्यै नहार्नुहोला।
सङ्घर्षपूर्ण रूपमा चाहिँ कुनै पनि काम गरिराख्नु भयो, दृढ रूपमा लागिराख्नु भयो भने सफलता अवश्य
मिल्नेछ।
यो अवार्ड पाउनको लागि र यो अवस्थामा पुग्नको लागि चाहिँ कसको भूमिका छ जस्तो लाग्छ?
मेरो फ्यामिलीको भयो, मेरो इएसएल टिचरहरूको, मेरो स्कुलको टिचरहरू, अनि हुजुङ्गा काउन्सिलको मान्छेहरू, अनि त्यहाँदेखि अरू भोलन्टियरहरू लाइक स्कुलमा एएसएल गर्ने दाइहरूको।
र उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
उहाँहरूलाई म थ्याङ्क्स दिन चाहन्छु, धन्यवाद तपाईँहरूले गरेको सहयोग।
आफ्नो समय निकाल्नु भयो र व्यस्त समयको बिच पनि हामीसँग कुरा गर्नको लागि आइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
एनी टाइम, मलाई पनि यो इन्टरभ्यू गर्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद।
श्रोताहरू, अहिले हामीले तपाईँहरूको लागि प्रस्तुत गऱ्यौँ एउटा मार्मिक इन्टरभ्यू। हाम्रो साथी तेज प्रकाश, तेज चौहान हुनुहुन्छ औब्रीमा, उहाँलाई धेरै धेरै धन्यवाद दिन्छु यति साह्रो मार्मिक इन्टरभ्यू हामीलाई तयार गरेर हामीलाई पठाइदिनु भएकोमा। हामी तपाईँप्रति धेरै आभारी छौँ। यो इन्टरभ्यू सुन्दाखेरि हाम्रो युवा श्रोताहरू, युवाको लागि हामी कार्यक्रम टार्गेट गर्छौँ, हामीले यस्तै युवाहरूको लागि कार्यक्रम बनाउने गर्दछौँ र यस्तै युवाका प्रतिभाहरू कार्यक्रम मार्फत हामी उजागर गर्ने प्रयास गर्दछौँ। आज हामीले एकजना निकै सङ्घर्षशील, निकै मेहनती, निकै सहयोगी बहिनीको एउटा इन्टरभ्यू श्रोताहरूलाई प्रस्तुत गऱ्यौँ। निकै प्रेरणादायक भयो होला जस्तो लागेको छ हामीलाई। लोकसभा कस्तो लाग्यो? निकै कान थापेर सुने जस्तो लाग्यो।
होइन, मैले चाहिँ यो किनभनेदेखि मलाई एकदम गौरव पनि लाग्यो कि हामी जुन तेस्रो देशमा पुनर्वास भयौँ र यस्ता हाम्रा भाइ बहिनीहरूले जस्तै अहिले कक्षा 9 अध्ययन गर्दै भनेको त भर्खर 14-15 वर्षको भाइ बहिनी हो नि त, होइन? अब यत्रो प्रगति गर्नु भनेको विदेशमा आएर यो एउटा युवाहरूको लागि चाहिँ यहाँ यो एजका नानीहरूलाई, यो यसका भाइ बहिनीहरूलाई यस्तो राम्रो उत्प्रेरणाको जुन स्रोत हो नि, बहिनीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु म रेडियो मार्फतै। र तेजुजीलाई त अब उहाँलाई त धन्यवाद दिनैपर्छ किनकि यस्तो स्रोत कि हाम्रा युवाहरूले जो अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ विश्वभरिका हाम्रो भुटनिस नेपाली दाजुभाइ तथा आधा नेपाली भाइ बहिनीहरूले, यो त एकदमै उत्प्रेरणाको यो इन्टरभ्यू हो क्या देवी, यसलाई इभ्यालुएसन गर्न नै गाह्रो क्या कठिन, यो एकदमै खुसी व्यक्त गर्नै सकेको छैन क्या मैले चाहिँ।
हो, एकदमै अब सानै उमेरमा कति 14-15 इयर्सको होला होइन, त्यति सानै उमेरमा यत्रो रेस्पोन्सिबिलिटी गर्नु भनेको सानो कुरो होइन,
धेरै ठुलो जिम्मेवारी बोध गर्नुभएको छ बहिनीले घरमा र स्कुलमा पनि आफ्नो भाइलाई आफ्नो समय निकालेर आफ्नो भाइलाई पढाउने, सिकाउने, बाबाआमाको केयर गर्ने, त्यसपछि होमलेसहरूको लागि सहयोगको लागि पनि भोलिन्टियर काम गर्ने, स्कुलको ब्यान्डमा पनि सहभागी भएर विभिन्न सहरहरूमा गएर पर्फर्मेन्स गर्ने, यति धेरै प्रगति गर्नुभएको छ बहिनी, तपाईँलाई हाम्रो शुभकामना छ। यसकै बारेमा हाम्रा एकजना शुभचिन्तकले पनि हामीलाई मेसेज पठाउनु भएको जस्तो लाग्छ होइन।
हजुर, साथीहरूलाई थाहा नै छ हामी फेसबुकमा अनलाइन छौँ भनेर। यहाँ म देख्दैछु सुशील निरौला हाम्रै कम्युनिटीको ले एउटा मेसेज पठाउनु भएको रहेछ। उहाँले भन्नुभएको छ यो बहिनी तारा सापकोटालाई अल द बेस्ट भन्न चाहनुहुन्छ अरे, अनि कङ्ग्रेचुलेट पनि गर्न चाहनुहुन्छ अरे, किनभने उहाँले सानै उमेरमा यस्तो काम गर्नुभयो, अनि अल द बेस्ट, अब फेरि पनि यस्तै यही सास रहिरहोस् भन्न चाहन्छु भन्नुभएको छ हाम्रो फेसबुकमा।
हामी पनि हाम्रो कार्यक्रम मार्फत सम्पूर्ण श्रोताहरूलाई
प्रतिनिधित्व गर्दै तारा सापकोटाजीलाई हामी हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। यस्तै कार्यहरू गर्दै गर्नुहोला, समाजमा उदाहरणीय कामहरू गर्दै गर्नुहोला र सबैको उदाहरण बन्दै रहनुहोला भन्ने हामी शुभेच्छा व्यक्त गर्दछौ।
र यो कार्यक्रममा जुन तपाईँ सुन्दै हुनुहुन्छ रेडियो रिलेड अन डिजिटल रेडियो अनलाइन एन्ड 101.5 FM र अब भने कार्यक्रममा हामी छलफल त हाम्रो छँदैछ, बहिनीले गरेको प्रगति उन्नतिको बारेमा हामीले कुरा गऱ्यौँ, शुभकामना पनि हामीले दिइसक्यौँ युवा संसारले, अब के गीततिर लाग्छौँ कि कसो?
अहिले चाहिँ हामी कुन गीत प्रश्न गर्छौँ सीता?
सीताले यता हेरे जस्तो लागिरहेछ,
नसम्झ भोलि दिनेलाई भन्ने
होइन, त्यो त हामीले बताइसक्यौँ सीता, तिमी किन कन्फ्युज भइरहेछ? आज बिहान बिहानै भएर होला निकै निन्द्रा। आज हामी यो गीत चाहिँ निकै पुरानो फिल्मको गीत, स्वर्ग फिल्मको गीत हामी बजाउँदैछौँ। यो गीत हामी ओडुङ्गाकी बहिनी तारा सापकोटालाई पनि सुनाउन चाहन्छु, किनभने उहाँको धेरै माता पिताप्रति निकै जिम्मेवारी रहेको देखिन्छ र हामीले यो गीत आज बजाउनुको कारण पनि भर्खरै गएको पिता औँसी भन्छौँ हामी,
त्यसलाई कुसे औँसी
पनि भन्छौँ। त्यस विषयलाई चाहिँ निकै प्रस्फुटित गराउने एउटा गीत रहेको छ, यसमा स्वर दिनुभएको छ उदित नारायण झा र ईश्वरी प्रधानले।
र यो भनिन्छ नि जन्म दिने आमा कर्म दिने बाबा,
निकै नै मार्मिक छ, निकै पुरानो गीत, श्रोताहरू सुनेर मस्त मनोरञ्जन गर्नुहोला। र यो गीत निकै नै मार्मिक रहेको छ, मलाई चाहिँ निकै मनपर्छ पर्सनली,
मलाई पनि।
मलाई भागी भागी न सताओ, कानमा आई सुटुक बताओ। छोरी मलाई भागी भागी न सताओ, कानमा आई सुटुक बताओ। तिमलाई बाबा को माया कति लाग्छ रे, तिमलाई बाबा को माया कति लाग्छ रे।
आमा जननी किन सताओ कानमा आई सुटुक बताओ तिमलाई बाबा को माया कति लाग्छ रे तिमलाई बाबा को माया कति लाग्छ रे
मलाई बाबा
तिमलाई बाबा को माया कति लाग्छ रे
मलाई बाबा को माया
तिमलाई बाबा को माया कति लाग्छ रे
हजुर साथी हामीले भर्खर सुन्यौँ स्वर्ग फिल्मबाट रहेको गीत छोरी मलाई भागी भागी नसताऊ एकदमै रमाइलो गीत थियो
छोरी मलाई भागी भागी नसताउँछन् सिधा कतिको सताइन्थ्यो नि बुवालाई यसरी
अलिअलि होला कोही बेसी अनि यो सङ्ग चाहिँ हामीले डेडिकेट गरेर तारा बहिनी तारा सापकोटा अनि पिता औँसीको
सम्पूर्ण बुवाहरूलाई
बुबाहरूलाई डेडिकेट गरेर बजाएको थियौँ अब कार्यक्रममा के पालो भएको छ होला देवी
हामी फेरि पनि आजको कार्यक्रममा निकै हामीले पृथक पृथक अन्तर्वार्ता इन्टरभ्यूहरू तयार गरेका छौँ अहिलेको पालो रहेको छ एउटा इन्टरभ्यू जो हाम्रै सहकर्मी हामीसँगै हुनुहुन्छ अहिले सीता उहाँले सिडनी गएको मौका पारेर एउटा इन्टरभ्यू बनाएर लिएर आगी छन् होइन त्यो इन्टरभ्यू चाहिँ के को बारेमा छ त्यो अलिकति बताइदिनु श्रोता हामी श्रोताहरूलाई सबै चाहिँ नबताऊ होइन श्रोताहरूलाई हामी इन्टरभ्यू बजाउनेछौँ मलाई लाग्छ कोही अमेरिकाबाट आउनुभएको हाम्रा एकजना निकै बुजुर्ग वर्ग उहाँसँग इन्टरभ्यू लिएको छ होला सितारा जस्तो लागेको छ मलाई
हजुर एकजना आउनुभएको थियो अमेरिकाको टेक्सास स्टेटबाट यहाँ आउनुभएको थियो आफ्नो रिलेटिभ्सहरूलाई भेट्न अनि मैले त्यही मौका पाएर इन्टरभ्यू गरेँ इन्टरभ्यू चाहिँ के को बारेमा थियो भने अब हाम्रो अस्ट्रेलियाको त अब अर्कै छ सिस्टम होइन युवासीको सिस्टम कस्तो छ इम्प्लोइमेन्टहरू कतिको अपर्च्युनिटिजहरू पाउँछ स्टडिजहरू अब पढ्न फिसहरू अब हाम्रो त गभर्मेन्टले हेरिदिन्छ उहाँ के गर्छ अब हामीले सुन्न त धेरै सुनेको छौँ अब जाने बित्तिकै काम गर्नुपर्छ भन्ने के तर त्यो सबै सच रहेनछ अब हुन्छ
विशेष गरेर सीताले युवाको अवस्था र काम इम्प्लोइमेन्टको अवस्था कस्तो रहेको छ रोजगारको अवस्था र सोसल लाइफ कस्तो छ त्यो विषयमा रहेर तयार गर्नुभएको इन्टरभ्यू गर्नुभएको छ गणेश घिमिरेसँग इन्टरभ्यू गर्नुभएको छ उहाँ आउनुभएको थियो सिडनीमा अहिले हाल पनि सायद गइसक्नु भयो होला
होइन
उहाँलाई हामी यो
इन्टरभ्यूको
साथसाथै उहाँलाई सेफ जर्नी पनि भन्न चाहन्छौँ र इन्टरभ्यूको लागि धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छौँ
हजुर नमस्ते
नमस्ते
हाम्रो युवा संसार सुनिरहनुभएका तमाम साथीहरूलाई तपाईँको परिचय दिनुहोस् न
नमस्ते मेरो नाम गणेश घिमिरे हो म अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियो भन्ने सहरबाट हुँ अहिले यहाँ सिडनीमा तपाईँको अस्ट्रेलियामा आफन्त इष्टमित्रहरूलाई भेटघाट गर्न आएको छु
यहाँ कहिले आउनुभएको अस्ट्रेलियामा
म अगस्त महिनाको 6 तारिक आइपुगेँ र म यो महिनाको 19 तारिक मेरो वापस
जाँदै हुनुहुन्छ
हजुर
तपाईँ यहाँ फ्यामिलीसँग आउनु भएको या
म सपरिवार सहित हामी आइरहेछौँ यहाँ
तपाईँको मेन चाहिँ अब किन आउनुभयो अस्ट्रेलियामा यसो भिजिट गर्न या
मेरो विशेष भेटघाटको लागि आएको यहाँ बाबा आमाहरू हुनुहुन्छ मेरो श्रीमतीको बाबा आमा आफन्तहरू हुनुहुन्छ धेरै इष्टमित्रहरू हुनुहुन्छ र सबैसँग कसरी बस्नु भएको छ कस्तो छ हाम्रो रहनसहन कस्तो छ हाम्रोसँग मिल्दोजुल्दो छैन त्यो सबै बुझ्नलाई पनि आएको हुँ
अनि कस्तो लाग्यो त हाम्रो अस्ट्रेलिया तपाईँलाई
धेरै खुसी लाग्यो जुन सपोर्ट सिस्टम छ सायद अस्ट्रेलिया सायद एक नम्बरमै आउँछ होला जस्तो लाग्यो मलाई जहाँसम्म लाग्छ
अमेरिकाको कम्पेरिजनमा या
अमेरिका नभएर क्यानाडा न्युजिल्यान्ड पनि अलिअलि म जाने अनुसारले र युरोपतिर हेर्दा सायद सपोर्ट सिस्टम अस्ट्रेलियाको सायद मेरो विचारमा बेस्ट होला
कस्तो सपोर्ट छ अलिकति खुलाइदिनुहोस् न
कस्तो भने विशेष गरी सुरुवातमा आउने न्यू अराइभल्स भन्छु हामी न्यू अराइभल्सहरूको लागि सेटअप गर्ने जुन व्यवस्थाहरू हुन्छ त्यसमा इनिसियल सपोर्ट एजुकेसनल सपोर्ट जुन ट्रेनिङको लागि सपोर्ट फ्यामिली सपोर्ट एल्डरलीहरूको सपोर्ट जुन छ त्यो सपोर्ट सिस्टम धेरै राम्रो मैले पाएँ यहाँ
अमेरिकामा चाहिँ कस्तो छ होला
अमेरिकामा नराम्रो भन्न मिल्दैन तर कस्तो छ भने सीमित हुन्छ त्यहाँ प्राय 6 महिनाभित्रमा आत्मनिर्भर हुनुपर्ने आवश्यकता जस्तो हुन्छ र प्राय प्राय हुँदै पनि छ कतिपय कष्टहरू छन् तर रहन बस्न खानको लागि भने असुविधा छैन तर अलिक जीवन अलिक सङ्घर्षमय नै छ
हजुर, म मेरो नलेजमा मैले सुन्न आए अनुसार हामी जस्तो युथले जाने बित्तिकै काम गर्नुपर्ने भन्ने हामीले सुनेको छौँ, कति सत्य हो त्यो?
त्यो राज्य गुना पनि हुन्छ, धेरैवटा राज्यमा बसोबास गर्दैछन् हाम्रा मानिसहरू, भुटानीहरू, तर त्यसमा कतिवटा राज्यमा 18 वर्षभन्दा उभोकोलाई हाई स्कुल गर्न दिइँदैन, त्यही कारणले गर्दा हाई स्कुल नभएपछि जिइडीहरू गरेर काममा लाग्नुपर्ने अवस्था हुन्छ, र टेक्सस राज्यमा त्यस्तो छैन, 21 वर्षसम्म पढ्ने अवसर दिइन्छ, र परिवारको अवस्था पनि हुन्छ, परिवारले कतिवटा परिवारले आफै मेन्टेन गर्नु सक्ने खालको अवस्था छ भने नानीहरूले स्कुल कलेज पठाउने हुन्छन्, र त्यस्तो अवस्था छैन भने नानीहरूले नै आफै सपोर्ट गरेर, फ्यामिली सपोर्ट गरेर गर्नुपर्ने पनि हुन्छ।
कस्तो, अब स्कुलको फी आफै तिर्नुपर्ने हुन्छ या गभर्मेन्टले अब यहाँ अस्ट्रेलियाको जस्तो गरेर हेल्प गर्छ?
हाई स्कुलसम्म निशुल्क छ खाना, स्कुलमा लन्च ब्रेकफास्ट पनि हुन्छ हाई स्कुल, कलेज र अन्डरग्राड भन्छ, अन्डरग्राड लेभलमा पनि कति स्कलरसिपहरू पाइन्छ, कतिवटा अनि स्टुडेन्ट लोन लिएर पनि पढ्न सक्छन्, र त्यस्तो महँगो छैन खासै गरी एजुकेसन, अब आफ्नो दक्ष अनुसारले कम्युनिटी कलेजमा पढ्दाखेरि पनि राम्रै शिक्षाहरू पाइन्छ, त्यसले गर्दा पढाइमा त्यति साह्रो त्यति महँगो भए जस्तो लागेन, तर समय निकाल्नु पर्यो, आफ्नो अब काम गरेर पढ्नुपर्ने अवस्था हुन्छ, त्यसमा अलिकति सङ्घर्ष हुन्छ।
तपाईँ ट्याक्सिसबाट है, ट्याक्सिसमा 6 महिना पछाडि काम गर्नै पर्ने हामी जस्तो युथले पनि कि?
त्यस्तो परिवारको अवस्था अनुसार हुन्छ, परिवारमा कोही छैन भने गर्नै पर्ने हुन्छ, छन् भने त्यस्तो आवश्यकता केही हुँदैन, तर आफ्नो मेन्टेन आफैले गर्नुपर्ने हुन्छ, किन सबैले गर्छन् र हामीले पनि गर्नुपर्ने हुने हुन्छ।
यहाँ अस्ट्रेलियामा त गभर्मेन्टबाट सपोर्ट पाएको छ, हामीलाई दिन्छ होइन सेन्ट्रलिङले, उहाँ त 6 महिनासम्म मात्रै दिन्छ नि होइन?
त्यस्तो हुँदैन, खासमा के हुन्छ भने दुईवटा कार्यक्रम हुन्छ, एउटा रिसेप्सन एन्ड प्लेसमेन्ट प्रोग्राम भन्छ, आरएमपी भन्छ, त्यसले पहिला 3 महिनाको हुन्छ, 3 महिनामा त्यो आरएमपी वेलकम मनी पनि भन्छन् अहिले सर्टकटमा, त्यो वेलकम मनीले सानोतिनो रेन्टहरू कभर गर्छ, अलिअलि खर्चहरू, पहिला इनिसियल जुन खर्चहरू हुन्छ त्यो बेयर छ, त्यसको बादमा दुईवटा प्रोग्राम हुन्छ नि, एउटा म्याच ग्रान्ट प्रोग्राम भन्ने, म्याचिङ ग्रान्ट प्रोग्राम भन्ने हुन्छ, अर्को आरसिए प्रोग्राम हुन्छ, स्टेट अनुसार त्यो चाहिँ स्टेटको फन्डमा रन गर्छ आरसिए प्रोग्राम भन्ने, र त्यसै त्यही प्रोग्राममा एनरोल भएपछि म्याच ग्रान्टले अरू उता 6 महिनासम्म लान्छ, त्यसले गर्दा मोटामोटी 9 महिनासम्म जान्छ, तर फ्यामिलीको साइजमा परिवारको त्यो उसमा पनि निर्भर हुन्छ, र आरसिए प्रोग्राममा पनि स्टेटले दिन्छ फन्ड, स्टेटको फन्डमा एउटा सानोतिनो रकम, 4 महिनासम्म एउटा रकम दिने चलन हुन्छ, 4 महिना पछाडि अर्को दिने हुन्छ, रेन्ट भने मिनिमम हुन्छ आरसिएमा, तर म्याचिङ ग्रान्टमा चाहिँ प्राय म्याचिङ ग्रान्ट भन्ने प्रोग्राममा एनरोल हुनेहरूले चाहिँ प्राय आत्मनिर्भर नभइन्जेलसम्म गरेर 6 महिनाभित्रमा प्रोग्राम एनरोल भएको 6 महिनाभित्रमा आत्मनिर्भर बनाउन सक्ने खालको हुन्छ, अङ्ग्रेजी क्लासहरू गर्छन्, इएसएल क्लासेसहरू हुन्छ, क्लासहरू गर्छन्, ट्रेनिङहरू हुन्छ, जबको के केहरू हुन्छ, जब प्लेसमेन्टहरू हुन्छ, त्यही कारणले गर्दाखेरि तर अवस्था हुन्छ, अवस्था ल्याङ्ग्वेज ब्यारियर नभएको मान्छेहरू भाषामा अलिकति गर्न सक्ने मान्छेले राम्रै गरिरहेका छन्।
हजुर, अरू स्टेटमा पनि त्यस्तै छ कि तपाईँहरूको स्टेट?
स्टेट चाहिँ फरक हुन्छ, फेडरल प्रोग्राम चाहिँ एउटै हो, फेडरल गभर्मेन्टको चाहिँ एउटै हो, तर स्टेटमा फरक के हुन्छ भने स्टेटको वेलफेयर प्रोग्रामहरू फरक फरक हुन्छ, जस्तै कतिवटा फुड स्ट्याम्पहरू दिनेहरू के हुन्छ, कतिवटा स्टेट चाहिँ वेलफेयर स्टेट, धेरै वेलफेयर त्यस्तो प्रोग्राम्सहरू छन्, कतिवटा स्टेटमा छैनन् त्यस्ता, त्यसले गर्दा टेक्सासमा जहाँसम्म छ टेक्सासमा ठिकै छ,
तपाईँहरूकोतिर राम्रै रहेछ।
हजुर, हाम्रो ठिकै भन्नुपर्छ, पोजिटिभ छौँ, अब त्यसैको लागि नानीहरूको भविष्य हुन्छ कि नानीहरू स्कुल जान्छन्, अब स्कुल बस आउँछ पिकअप गर्ने, ड्रप गर्ने हुन्छ, ब्रेकफास्ट छ, लन्च छ, हाई स्कुल निशुल्क हो, त्यसले गर्दाखेरि
धेरै राम्रो फेसिलिटी लाग्यो मलाई अरू स्टेटको कम्पेरिजनमा। मेरो साथीहरू नै हुनुहुन्छ अरू स्टेटमा होइन, हाम्रो साथीहरूले त भिन्दै भन्नुभएको थियो तपाईँले भन्नु भने अनुसार होइन,
म अरू स्टेटको त्यत्रो बेसी भन्नु सक्दिनँ किनभने बेसी स्टेट भ्रमण त गरेँ तर विशेष सबै थाहा हुँदैन, जहाँसम्म आफ्नो मलाई सवाल छ टेक्सासमा चाहिँ स्कुल हाई स्कुल र हाई स्कुलसम्म चाहिँ निशुल्क खाना र बसको पनि व्यवस्था छ, र कलेज भनेको अब एउटा कुरा नानीहरूले कति कुरा उहाँ अमेरिकन्सहरूले पनि पार्ट टाइम पढ्छन्, पार्ट टाइम काम गर्छन् र 2-3 क्लास लिएर गर्छन्, 4 वर्ष 7 वर्ष 6 वर्ष लगाएर पढ्छन् अमेरिकनले पनि, त्यसले गर्दा अब हामी त रेफ्युजी हौँ, नयाँ अवस्थामा अलिकति च्यालेन्जै हुन्छ, परिवार पनि धान्नुपर्ने हुन्छ, त्यसले गर्दाखेरि
अनि अहिले हाम्रो साथीहरूलाई भन्नुहोस् इम्प्लोइमेन्टको कस्तो अपर्च्युनिटीहरू त्यता?
म एम्प्लोइमेन्टमै काम गर्छु, एउटा एजेन्सीको एम्प्लोइमेन्ट स्पेसलिस्ट भन्छन् मलाई पनि है, म काम गर्छु। त के हुन्छ भने चाहिँ ल्याङ्ग्वेजले नै ठुलो उयो गर्छ अमेरिकामा प्राय जब पाउनुमा, ल्याङ्ग्वेज अलिकति भाषा जानेको मान्छेहरूलाई प्राय काममा कोही न कोही काम हुन्छै हुन्छ, 3 महिनादेखि लिएर 6 महिना 9 महिनासम्ममा काम हुन्छ, तर काम गर्ने इच्छा गर्नु पर्यो, काम चाहिँ प्राय पाइन्छ।
तपाईँ चाहिँ भुटनिसहरूको लागि काम गर्नुहुन्छ?
म प्राय सबै जस्तो एउटा संस्था छ हाम्रोमा क्याथोलिक च्यारिटी भन्ने एउटा संस्था छ, त्यो संस्थामै काम गर्छु। अहिले म यो व्यक्तिगत पर्सनल टुरमा आएको हो, तर पनि हाम्रो के हुन्छ भने हामी भुटनिस भन्न मिल्दैन, सबैको लागि जति पनि त्यो एजेन्सीले सेटल गराउँछ, चाहे बर्मिस हो चाहे अरबिक स्पिकिङ हुन् चाहे जो हुन्, सबैलाई हामीलाई के हुन्छ भने एम्प्लोइमेन्ट प्रोग्राममा एनरोल गर्नुहुन्छौँ पहिला, अनि एनरोल भएको मान्छेहरूलाई तिनीहरूलाई एउटा जब सानोतिनो ट्रेनिङ जस्तो गर्नुपर्छ, अनि त्यसको बादमा तिनीहरूलाई प्लेसमेन्ट गराउनु पर्यो। आफ्नो उनीहरूको कस्तो छ त उनीहरूको प्रोफाइलहरू हेरेर उनीहरूको कस्तो कामको लागि योग्य छन् त्यो हेरेर एम्प्लोइमेन्ट एम्प्लोयरहरूलाई कन्ट्याक्ट गर्नु पर्यो, तिनीहरूलाई जब इन्टरभ्यूमा लानु पर्यो, ट्रान्सपोर्टेसन छैन भने ट्रान्सपोर्टेसन एरेन्जमेन्ट गरिदिनु पर्यो, त्यस्तो खालको हामी कामहरू गर्छौँ।
अनि तपाईँले के डिफरेन्स पाउनुभयो अस्ट्रेलिया अमेरिका? तपाईँ त अस्ट्रेलिया आउनुभएको नि भयो एक हप्ता जस्तो।
सपोर्ट सिस्टम राम्रो छ अस्ट्रेलियामा, र विशेष गरी सुरुवातमा जुन चाहिँ मौका पाइरहेका छन् त्यो मौकालाई सदुपयोग गरे भने अस्ट्रेलियामा गर्नेले धेरै उन्नति गर्ने, मैले अरूको तुलनामा धेरै उन्नति गर्ने अवस्था छ अस्ट्रेलियामा, उनीहरूले छिटै समयमा छिटोभन्दा छिटो अरूको त हामीले 10 वर्षमा गर्ने, अस्ट्रेलियामा उनीहरूले तपाईँले सायद 5-6 वर्षमै गर्न सक्नुहुन्छ।
तपाईँलाई म अस्ट्रेलिया आएको भए हुन्थ्यो भन्ने फिल हुँदैन?
म रिग्रेट त छैन, किनभने
अब अस्ट्रेलिया आएको भए अर्कै हुन्थ्यो र मेरो लाइफ अब अमेरिका गएर अर्कै भयो भन्ने हुन्छ नि एउटा।
त्यस्तो त होइन, किनभने अमेरिका पनि एउटा के हुन्छ भने अमेरिकन ड्रिम भन्ने एउटा यो छ, अमेरिकामा पनि स्काई इज द लिमिट भन्छन्, गर्नेलाई त्यहाँ कुनै सीमा छैन, मतलब जति पनि तपाईँ जुन अवस्थामा पनि पुग्न सक्नुहुन्छ, तर काम गर्नु पर्यो, खट्नु पर्यो है, र हामी अमेरिकनहरूको विश्वासै त्यही छ, गर्नुहोस् सबै थोक त तिम्रो हो, जे गरे पनि मिल्छ, जहाँसम्म न्याय सम्बन्ध छ त्यो काम गरेर तपाईँ पैसा कमाउनु सम्पत्ति गर्नुहोस्, कसैले केही रोकडोक त्यस्तो केही छैन, स्काई इज द लिमिट भन्छन्। त्यसले गर्दाखेरि मलाई त्यस्तो लाग्दैन, किनभने नानीहरू भविष्य छ, ठुलो देश हो, सिस्टम छ त्यहाँ।
तपाईँ खुसी हुनुहुन्छ जहीँ भए पनि?
म खुसी छु, परिवार नानीहरू स्कुल जान्छन् पढ्छन्, विद्यार्थी भाइहरू छन्, समुदाय छ, सानोतिनो समाजहरू छ, इष्टमित्रहरू छन्, भेटघाट हुन्छ सबैसँग, हाम्रो हाम्रै हिसाबले रहन बस्नु छ, कुनै बाध्यता छैन, त्यहीँ जानुपर्छ गर्नैपर्छ भन्ने केही छैन, त्यसले गर्दाखेरि हामी एकदमै जहाँसम्म मलाई लाग्छ म खुसी छु।
अमेरिका जानुभएको चाहिँ कति भयो?
गत जुन महिनामा 3 साल पुगेर अहिले यति आयो,
3 पुगेर 4 लाग्यो। अनि अस्ट्रेलिया पनि आइपुग्नु भयो?
आइपुगे,
धेरै खुसी लाग्यो तपाईँलाई अस्ट्रेलियामा भेटेर अमेरिकादेखि?
धेरै, मलाई पनि धेरै खुसी लाग्यो, र अस्ट्रेलियामा बसोबासो गर्ने सबैलाई मेरो तर्फबाट शुभकामना छ।
धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हाम्रो सहकर्मी साथी सीतालाई पनि, किनभनेदेखि यो अमेरिकन लाइफको बारेमा, उहाँको इम्प्लिमेन्ट स्ट्याटसको बारेमा के कस्तो छ भन्ने जानकारी यो इन्टरभ्यू मार्फत पायौँ, र हामी धन्यवाद दिन चाहन्छौँ गणेशजीलाई पनि, उहाँले जुन समय दिएर चाहिँ हाम्रो युवा संसार कार्यक्रममा जुन इन्टरभ्यू दिनुभयो त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र कार्यक्रममा अब भने एउटा कम्युनिटी अनाउन्समेन्ट जुन म देवीको हातमा देखिरहेको छु, यो कम्युनिटी अनाउन्समेन्ट चाहिँ तपाईँलाई पक्कै ज्यादै महत्त्वपूर्ण हुन्छ।
अस्ट्रेलियन रेफ्युजी एसोसिएसन एआरएलाई केही स्वयंसेवक भोलिन्टियर्सहरूको खाँचो परेको छ। यदि तपाईँहरूमध्ये कोही स्वयंसेवा भोलिन्टियर काम गरे आफ्नो व्यक्तिगत विवरण रेज्युमे रङ्ग्याउन चाहनुहुन्छ भने अहिले एआरएमा रिक्त रहेको केही स्वयंसेवकका पदहरूमा आफूलाई दर्ता गराउन पनि सक्नुहुनेछ। एआरएले हालै सल्भोस, भिनिस, गुडविलहरू जस्ता पसलहरू सुरु गरेको छ। उक्त पसलमा कम्तीमा साताको 3 घण्टासम्म काम गर्न सक्ने व्यक्तिको आवश्यकता परेको हुँदा यो जानकारी गराइन्छ। मुख्य कार्यहरू भने आएको चन्दा दान भन्छ या डोनेसनहरू बाट बिक्री योग्य सामानहरू छुट्याउने र पसलमा रहेर ग्राहकहरूको सेवा गर्ने भूमिका रहेको छ। र उपलब्ध समय भने 10 देखि 1 बजे र 1 देखि 4 बजे समयमा कोही भोलिन्टियर काम गर्न इच्छुक हुनुहुन्छ भने आरामा गए आराको 304 ह्यान्डले बिच रोड अन्डरडेल एसए मा गई आफ्नो इच्छा दायर गर्न अनुरोध गरिन्छ। साथसाथै ड्राइभर र फर्निचर असिस्टेन्सको पनि भोलिन्टियरको पदहरू खुलेको जानकारी गराएको छ। सम्पर्कको लागि मेरियो मोन्टेलियोन फाइनेन्स एडमिनिस्ट्रेसन एन्ड भोलिन्टियर कोअर्डिनेटर. फोन नम्बर रहेको छ 8354-2951.
र यो जानकारी ज्यादै नै महत्त्वपूर्ण जानकारी पछि हामीले बिदा लिनुपर्ने बेला भइसकेको छ अब भने, किनभने हामीसँग चाहिँ यो ओपन डेको बारेमा चाहिँ अब लाइभ इन्टरभ्यू लाइभ चाहिँ ब्रोडकास्ट हुँदैछ, रेडियो हरिलेट गर्दैछ, युनि हरिलेट, त्यसै गरी युनि एसएको बारेमा जानकारी दिँदैछ र हामीसँग अब करिकरी
युनि एसएको त नगर्ला, युनि एसएको रेडियो होइन यो, युनि हरिलेटको होइन, विशेष गरी युनि हरिलेटको आज ओपन डे ओपनले गर्दाखेरि सम्पूर्ण ओपन डे भनेको चाहिँ श्रोताहरू सम्पूर्णलाई खुला रूपमा गएर जानकारी लिने, कुन विषय पढ्ने, कस्ता ती विषयहरू पढेर कस्ता कस्ता काम पाइन्छ भन्ने विषयमा चाहिँ जानकारी लिने यो आजको दिन रहेको कारणले गर्दाखेरि हाम्रो कार्यक्रम आज एकदेखि दुई बजीसम्मको सट्टा नौदेखि दस सार्नु परेको. श्रोताहरू आज हामी यति कुरा गर्दा गर्दै हामी आज विदा माग्नु पर्ने हुन्छ. हामीलाई आज विदा दिन श्रोताहरू, तपाईँले आज मनोरञ्जन लिनुभयो होला. अर्को हप्ता पुनः एकदेखि दुई बजीसम्म हामी उपस्थित रहनेछौँ. तबसम्मको लागि म देवी सीता र लोकसभालाई विदा दिनुहोस्. हस्त, नमस्ते.
सम्झ भुलिदिनेलाई टाढा भइ जानेलाई, नबोलौ साथी फेरि फेरि हृदय तोड्नेलाई, न सम्झ भुलिदिनेलाई टाढा भइ जानेलाई, बोलौ साथी फेरि फेरि हृदय तोड्ने लागि, न बल्झौ भरेको भावलाई सहन धेरै गाह्रो छ, न सम्झौ भुलेको यादलाई बिर्सन धेरै गाह्रो, भुलिदिनेलाई टाढा भइ जानेलाई, ओ खेल धेरैले खेल्छ, कसैले हँसाउँछ कसैले रुवाउँछ, भुल्न नसक्ने चोटहरू बोकी आफ्नै भाग्यलाई दोष्याउने गर्छ, भुलिदिनेलाई टाढा भइ जानेलाई, आँखामा आँसु लिएर होइन हाँसेर आज.
Time is now 10 o'clock.